नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल चैत महिनाको 13 गते आइतबार चैत्र कृष्ण पक्ष दशमी तिथि, तदनुसार मार्च 27 तारीक सन् 2022, नेपाल सम्बत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा नेपाल चीन सम्बन्ध थप उचाइमा पुर्याउने सहमति भएको प्रसंगलाई सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। गोर्खापत्र दैनिकको यस्तै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। नेपाल चीन सम्बन्ध थप उचाइमा पुर्याउने सहमति शीर्षकमा छापिएको खबर हो यो। नेपाल र चीनबीचको घनिष्ठ मित्रतालाई थप उचाइमा पुर्याउन दुई मित्र राष्ट्र मुलुकले आपसी सहकार्यलाई बलियो बनाउने सहमति गरेका छन्। चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणले दुई मुलुक बीचको सम्बन्ध थप घनीभूत बनाउने अवसर सृजना गरेको हो। शनिबार छिमेकी मुलुकका समकक्षी परराष्ट्र मन्त्रीसँगै दुई देशका प्रतिनिधि मण्डलसहित बसेको उच्चस्तरीय वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने सहमति गरेको हो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का र चीनका विदेश मन्त्री वाङ बीच भएको द्विपक्षीय भेटवार्तामा दुई मुलुक बीचको विकास सहकार्यलाई जोड़ दिँदै सम्बन्धको नयाँ आयाम कायम गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवा लम्सालले भन्नुभयो, भेटवार्ता निकै सौहार्दपूर्ण रह्यो। दुई देशका प्रतिनिधि मण्डलले विभिन्न क्षेत्रसँग सम्बद्ध समझदारी पत्रमा हस्ताक्षर पनि गर्नुभयो। यसले दुई छिमेकी मुलुकको सम्बन्ध अझ प्रगाढ बनाएको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्य परिषद सदस्य एवं विदेश मन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउनुभएका चीनका विदेश मन्त्री वाङ बीच नेपाल र चीनबीचको द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा शनिबार साँझ भएको भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एक अर्काका चासो र हितका विषयमा समर्थन गर्ने लगायत विषयमा छलफल भएको थियो। परराष्ट्र मन्त्री डाक्टर खड्काले दिनुभएको जानकारी अनुसार चीनसँगको नेपालको व्यापार घाटा घटाउने तथा नेपालका चीनसँग जोड़िएका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री देउवा र चीनका विदेश मन्त्री वाङबीच छलफल भएको छ। त्यस्तै चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोविड 19 कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउने लगायत विषयमा छलफल भएको थियो। त्यसअघि दुवै देशका परराष्ट्र मन्त्री स्तरमा सिंहदरबारमा वार्ता भएको थियो। द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी 9 समझदारीमा हस्ताक्षर पनि गर्नुभएको छ। नेपाल चीन सम्बन्ध थप उचाइमा पुर्याउने सहमति गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ।
दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी 9 समझदारीमा हस्ताक्षर भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँगका भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विमर्श भएको छ, तर बीआरआई छलफलको प्राथमिकतामा परेन। एमसीसीले प्रवेश नै पाएन भनेर नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ र हस्ताक्षर भएका 9 समझदारी के रहेका छन् भन्दै नयाँ पत्रिका लेख्छ। आर्थिक तथा प्राविधिक सहायता सम्बन्धी सम्झौता, सीमापार रेलवे परियोजनाका लागि चिनिया सहयोगमा सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायताको स्कीम सम्बन्धी सम्झौता, नेपाल चीन र गल्छी र सुवागढ़ी पावर ग्रिड इन्टर कनेक्सनका लागि सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता, नेपालबाट चीनमा हेलेज घाँस निर्यातका लागि सम्झौता, विश्व व्यापार संगठनको मान्यता अनुसार नेपालबाट चीन निर्यात हुने वस्तुमध्ये 98% भन्सार छूट दिने सम्बन्धी सम्झौता, चिनिया सहयोगमा अरूणीको राजमार्ग को तेस्रो चरण मरमत सम्पन्न भएको सर्टिफिकेट हस्तान्तरण सम्बन्धी समझदारी पत्र, रेलवे क्षेत्रमा सहकार्य बढ़ाउने सम्बन्धी नेपालको भौतिक पूर्वाधार मन्त्रालय र चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशन बीच भएको 7 बैठकको माइन्युट, चीनले नेपाललाई दिएको 40,00,000 मात्रा खोप प्राप्ति सम्बन्धी सर्टिफिकेटमा हस्ताक्षर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिनिया मेडिकल टीमलाई काम गर्न पठाउने सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ नयाँ पत्रिकाले छापेको छ। यता कान्तिपुरले पनि यो प्रसंगलाई कोविड खोपदेखि रेलवे अध्ययनमा सम्झौता, राष्ट्रपति सीको भ्रमणमा घोषित 56 अर्ब अनुदान मध्ये तत्काल 11 अर्ब र शिक्षा तथा स्वास्थ्यमा 45 अर्ब दिने सहमति, 40,00,000 कोविड खोप आउँदै शीर्षकमा मुख्य खबर छापेको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधार विकासका क्षेत्रमा चिनिया लगानीलाई नेपालले सदैव स्वागत गर्ने बताउनु भएको छ। चीनका विदेश मन्त्री वाङ यीसँग शनिबार साँझ बालुवाटारमा भेटवार्ता गर्दै उहाँले कुनै सामान्य विषयले चीनसँगको सम्बन्ध तलमाथि नहुने स्पष्ट पार्नुभयो। अघि संसदबाट अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने क्रममा चिनिया पक्षबाट प्रकट भएका प्रतिक्रियाप्रति लक्ष्य गर्दै देउवाले नेपालको पूर्वाधार विकासका लागि वैदेशिक सहयोग कति आवश्यक छ भन्ने प्रश्न पार्ने प्रयास गर्नुभएको थियो। विदेश मन्त्री वाङले नेपालको पूर्वाधार क्षेत्रमा चीनले थप लगानी बढ़ाउन खोजेको बताउनु भएको थियो। प्रधानमन्त्री देउवाले त्यसलाई स्वागत गर्दै यसअघि चीन सरकारले पुर्याएको सहयोग र योगदानको प्रशंसा गर्नुभयो। चिनिया लगानी सधैं स्वागत शीर्षकमा प्रधानमन्त्रीको भनाईलाई कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। यता नेपाल समाचार पत्रले चिनिया विदेश मन्त्रीद्वारा पोखरा विमानस्थलको साँचो हस्तान्तरण, राष्ट्रपतिको प्रतिबद्धता पूरा गर्न परराष्ट्र मन्त्रीको आग्रह शीर्षकमा मुख्य प्रसंग छापेको छ। नेपाल भ्रमणमा रहनुभएका चीनका स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सांकेतिक साँचो हस्तान्तरण गर्नुभएको छ। चीनको एक्जिम ब्याङ्कको 22 अर्ब रूपियाँ सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको उक्त विमानस्थलको मुख्य निर्माण कार्य सकिएको र केही सामान्य काम मात्र बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उक्त विमानस्थलको निर्माण चीनको निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङले विक्रम सम्बत 2074 असारमा शुरू गरेको हो। सम्झौता अनुसार गत वर्षको जुलाई 10 भित्र नै निर्माण सम्पन्न गरेर उक्त विमानस्थल नेपाललाई हस्तान्तरण गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण विमानस्थलको काम रोकिएकाले एक वर्षको म्याद थपिएको थियो। नेपाल समाचार पत्रले मुख्य प्रसंग बनाएको छ। यता राजधानी दैनिकले नेपाल चीन बीच नौबुधे सम्झौता पत्रमा हस्ताक्षर, चीन नेपाल रेलवे परियोजनादेखि नेपालबाट घाँस निर्यातसम्म शीर्षकमा मुख्य प्रसंग छापेको छ भने नेपालले भन्यो ऋणमा बीआरआई चाहिन्न शीर्षकमा अन्नपूर्ण पोस्टले मुख्य प्रसंग छापेको छ। यता नागरिक दैनिकले नेपाल चीन सम्बन्ध नौ सम्झौता पत्रमा हस्ताक्षर शीर्षकमा मुख्य समाचार छापेको छ।
नेपाल चीन सम्बन्धको प्रसंगपछि अब फरक प्रसंग, संविधानको रक्षा गर्न गठबन्धन, प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दलबीच उच्च समझदारी र विश्वास कायम गरेर निर्वाचनमा जानुपर्ने बताउनु भएको छ। बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको 14 वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले कांग्रेसको नेतृत्वमा सबै राजनैतिक दलबीच राष्ट्रिय एकता कायम गरेर विकास र समृद्धिको बाटो तय गर्नुपर्ने बताउनु भएको हो। संविधान बचाउन लड़ेका दलहरूबीच मेलमिलाप आवश्यक रहेको स्पष्ट पार्नुहुँदै उहाँले भन्नुभयो बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किनु भएको थियो, अहिले पनि त्यो अपरिहार्य छ। हामी अहिले अप्ठ्यारो बेलामा छौं, त्यसैले सबैलाई मिलाएर हिँड्नु छ, सबैसँग मेलमिलाप गरौं भन्ने मेरो चाहना हो। प्रधानमन्त्री देउवाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई जिताउनु आफ्नो कर्तव्य रहेको बताउनुभयो। उहाँले सत्ता गठबन्धन दलहरूसँग सहकार्य गरेर जीतको आधार तय गर्ने बताउनुभयो। उहाँले भन्नुभयो पार्टी सभापतिमा तपाईहरूले जिताउनुभयो, अब मेरो कर्तव्य पार्टीलाई जिताउनु हो, सबै साथीले जितुन् भन्ने मेरो चाहना हो। हिजो हामी हारेका हौं, अब सबै मिलेर चुनाव जित्नुपर्छ। एमाले र माओवादी फुटेकाले जितिहाल्छौ भन्नुको औचित्य नरहेको उहाँले बताउनुभयो। यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै सम्पन्न हुने बताउनु भएको छ। उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक तयारी थालिसकेको र वर्तमान सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभार रहेको पनि बताउनुभयो। ललितपुरको पाटन स्थित पुनर्निर्मित भीमसेन मन्दिरको शनिबार उद्घाटन गर्नुहुँदै उहाँले आगामी निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आह्वान समेत गर्नुभयो। प्रधानमन्त्री देउवाले शिलापत्रको अनावरण गरी मन्दिरको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले भीमसेन महाराजको मन्दिरमा विशेष पूजा अर्चना समेत गर्नुभयो। संविधानको रक्षा गर्न गठबन्धन, प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ।
प्रमुख सत्ता घटक दल नेपाली कांग्रेसको केन्द्रीय समितिभित्र वैशाख 30 गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ़दै गएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र होइन आउँदो प्रदेश र संघीय निर्वाचन समेत सत्ता घटक दलबीच गठबन्धन गरी अघि बढ़नुपर्ने बताइरहेका बेला केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्य दलसँगको गठबन्धन र तालमेल कांग्रेसका लागि घातक हुने बताइएको छ। वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रित भएर शुक्रबार बिहानदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहने प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल गर्ने नगर्ने बारेमा साथै प्रदेशका सभापतिले आफ्नो राय राखिसक्नु भएको छ। कांग्रेस बैठक जारी, गठबन्धनको पक्षमा रहेका देउबाग घेराबन्दीमा शीर्षकमा नेपाल समाचार पत्रले प्राथमिकता दिँदै समाचार छापेको छ। यसैबीच निर्वाचन आयोगले 30 वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ। आयोगले 77 जिल्लामा 77 प्रकारका मतपत्र हुने गरी डिजाइन तयार गरेको हो। आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठक मार्फत स्वीकृत गरेको हो। आयोग उच्च स्रोतका अनुसार 77 जिल्लामा 77 प्रकारका मतपत्र प्रयोग गर्ने गरी डिजाइन तयार पारिएको छ। स्थानीय तह निर्वाचन 77 जिल्लामा फरक फरक मतपत्र, चार खण्डमा निर्वाचन चिन्ह शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। यता गोर्खापत्र दैनिकले अन्तिम मतदाता नावली प्रकाशन आज हुने प्रसंगलाई अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन 2079 लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दैछ। मतदाता नामावलीमा दावी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब 1,77,00,000 भन्दा बढ़ी मतदाताले मतदान गर्न पाउने जानकारी दिनुभयो। दावी विरोधपछि करिब 1,00,000 मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ। मतदाता नामावली ऐन अनुसार अध्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले 35 दिनभित्र पुनरावलोकन हुने गरी प्रकाशन गर्नुपर्नेछ। अन्तिम मतदाता नामावली प्रकाशन आज गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। एनआरएनए 10 महाधिवेशन शुरू, पर्यटन दूत बनेर देश विकास गरौ, राष्ट्रपति शीर्षकमा अन्नपूर्ण पुष्ले अग्रपृष्ठमा खबर बनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीलाई पर्यटन दूत बनेर मुलुकको पर्यटन प्रवर्धनमा सहयोग गर्न आह्वान गर्नुभएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए को 10 महाधिवेशनको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीलाई पर्यटन दूत बनेर विश्वमा नेपाललाई चिनाउन आग्रह गर्नुभयो। जति विदेशी पर्यटक ल्याउन सकियो त्यति आर्थिक विकास सम्भव हुन्छ। उहाँले भन्नुभयो, सांस्कृतिक दूतका रूपमा काम गर्न सके पर्यटनबाटै आर्थिक लाभ लिन सकिन्छ। प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रूपमा नेपालले प्रशस्तै सम्भावना बोकेकाले पर्यटनकै माध्यमबाट मुलुकको आर्थिक विकास गर्न सकिने राष्ट्रपतिको भनाई थियो। उहाँले विदेशमा बस्ने नेपालीले नेपालको पर्यटनबारे चर्चा गर्न सके मात्रै पनि पर्यटक भित्र्याउन सकिने बताउनुभयो। विदेशका नेपालीले कमाएको ज्ञान, सीप र पूँजीको प्रयोग गर्दै आर्थिक विकास गरिने राष्ट्रपतिको भनाई थियो। एनआरएनए 10 महाधिवेशन शुरू, पर्यटन दूत बनेर देश विकास गरौं, राष्ट्रपति शीर्षकमा अन्नपूर्ण पोस्टले खबर बनाएको छ। यसै प्रसंगलाई विभाजनसँगै एनआरएनए सम्मेलन शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। आन्तरिक विवादमा रूमलिएको गैर आवासीय नेपाली संघ एनआरएनए विभाजन भएसँगै दुई समूहले छुट्टा छुट्टै सम्मेलन सम्पन्न गरेका छन्। वर्तमान कार्य समिति अध्यक्ष कुमार पन्त र महाधिवेशनको चर्चा चलेसँगै आगामी कार्य कालका लागि अध्यक्षका आकांक्षी कुल आचार्य बीच सहमति भई शनिबार 10 विश्व सम्मेलनको उद्घाटन ललितपुरमा भएको छ। त्यसै गरी संघका प्रमुख संरक्षक रहेका शेष खलेले चैत 9 गते महाधिवेशन गरी छुट्टै एनआरएनए समिति बनाइसक्नु भएको छ। गत अक्टोबरमै हुनुपर्ने महाधिवेशन प्रतिनिधि छनौट विवादका कारण हुन सकेको थिएन। सोही विवादकै कारण अन्तत एनआरएनए फुटको शिकार बन्न पुगेको हो। यो खबर नागरिक दैनिकले छापेको हो।
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीय कोपालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। गोर्खापत्रले मित्रता अझ घनिष्ठ चीन नेपाल सम्बन्धलाई सम्पादकीयमा उठाएको छ। जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यी अहिले नेपाल भ्रमणमा हुनुहुन्छ। दक्षिण एसियाली मुलुकहरू पाकिस्तान अफगानिस्तान र भारत हुँदै शुक्रबार उहाँ नेपाल आइपुग्नु भएको हो। चीनको स्टेट काउन्सिलर समेत रहनुभएका विदेश मन्त्री वाङ यी त्रिदिवसीय भ्रमण नेपाल र चीन बीचको सम्बन्धलाई अझ प्रगाढ़ बनाउन असाध्यै महत्वपूर्ण देखिएको छ। नेपाल र चीन बीच उच्चस्तरीय भ्रमणको लामो श्रृंखला रहे पनि कोरोना भाइरसको विश्वव्यापी प्रभावको यो 2.5 वर्ष यता औपचारिक भ्रमण हुन सकेको थिएन। यताका वर्षकै यो औपचारिक उच्चस्तरीय भ्रमण हो। विदेश मन्त्री वाङले अरू दक्षिण एसियाली देशमा एक वा दुई दिन बिताए पनि नेपाललाई 3 दिन समय दिनुले भ्रमणको थप महत्व स्पष्ट हुन्छ भन्दै मित्रता अझ घनिष्ठ शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। विश्वका अरबौं मानिसले सोच्छ पिउने पानीको स्रोत पर्वतीय क्षेत्र हो। यही पर्वतीय क्षेत्रबाट बग्ने नदीले सिंचाई तथा जलविद्युत परियोजना सञ्चालनका लागि आवश्यक पानी उपलब्ध गराउँछ। पर्वतलाई प्राथमिकता शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ भने राजधानी दैनिकले जलवायु परिवर्तनको असर सम्बोधन गर्नुपर्ने विषयलाई आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ। यता कान्तिपुर दैनिकले स्थानीय तहमा दलित महिलाको उपस्थितिको अर्थ शीर्षकमा सम्पादकीय उठाएको छ भने नेपाल समाचार पत्रले टाउकाको चोट शीर्षकमा सम्पादकीय छापेको छ। यता अन्नपूर्ण पोस्टले एनआरएनए को उल्टो गंगा शीर्षकमा सम्पादकीय उठाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग। हवाईयात्रुमाथि विमानस्थल विकास र यात्रु सेवा शुल्कको भार थपिँदै शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रा गर्ने हवाईयात्रुको टिकटमा अतिरिक्त आर्थिक भार थप्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय यात्रुबाट 1500 आन्तरिक यात्रुसँग 400 विमानस्थल विकास शुल्क उठाउने व्यवस्था गर्दै विमानस्थल सेवा शुल्क नियमावली संशोधनको तयारी गरिएको छ। त्यस्तै आन्तरिक उडानका यात्रुसँग लिइने यात्रु सेवा शुल्क पनि 300 पुर्याइँदैछ। पर्यटन मन्त्रालयले नियमावली संशोधनका लागि मस्यौदा तयार गरेर स्वीकृतिका लागि मन्त्री परिषदमा पठाइसकेको छ। नियमावली संशोधन गरेर अन्तर्राष्ट्रिय यात्रुबाट 1500 र आन्तरिक यात्रुसँग 400 विमानस्थल विकास शुल्क तथा विमानस्थल अनुसार आन्तरिक यात्रुबाट 300 रूपियाँसम्म यात्रु सेवा शुल्क उठाउने तयारी नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब केही प्रसंगहरू। छोटकरीमा सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरी पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव नेपाल कानून आयोगले अघि सारेपछि त्यसमा विरोध शुरू भएको छ। मुलुकी देवानी संहिता ऐन 2074 संशोधन प्रस्ताव अघि बढ़ाउँदै आयोगले अंश लिए सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंश बाबत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोराछोरी भए छोराछोरीले र नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउने प्रावधान राखेको हो। अंश फिर्ता प्रस्ताव संविधान विपरीत कान्तिपुरले छापेको छ।
राजनीतिक दलले निर्वाचन नजिकिँदै गर्दा भीड र मतदाता जुटाउन कलाकारलाई टिकट दिने आश्वासनसहित पार्टी प्रवेश गराउने प्रवृत्ति नेपाली राजनीतिमा हावी हुँदै गएको छ। पार्टी प्रचार प्रसारमा प्रयोग भइरहेका कलाकारहरू पार्टीका गहनाका रूपमा मात्र सीमित भइरहेका छन्। नागरिक दैनिकले छापेको खबर हो यो।
सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाड़ा समायोजन गर्ने तयारी गरेको छ। स्वचालित रूपमा भाड़ा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिश गरेको प्रसंग कारोबारले अग्रपृष्ठमा छापेको छ।
बिउ राख्नु अघि धानलाई केलाएर तामाको भाँडोमा भिजाइन्छ। भिजाएको 4 दिनपछि 16 चैतमा त्यो धान निकालिन्छ। त्यसपछि पखालिन्छ। फेरुवामा सुकाएर ओभाएपछि पुनः पानी छर्कने र सुकाउने गरिन्छ। यसरी राखिएको बिउ 20 गतेसम्म उम्रन्छ अनि मात्रै ब्याडमा छरिन्छ। घर घरमा कालो मार्सी धानको बिउ शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठ पत्रमा प्रसंग छापेको छ।
सेवाग्राहीहरूले समयमै सवारी चालक अनुमति पत्र लाइसेन्स सजिलै पाउन नसकेको धेरै भयो। महिना वर्ष मात्र होइन वर्षौं बितिसक्यो। ट्रायल दिएर पास भए राजस्व बुझाएको चिट थोत्रिसक्दा पनि सेवाग्राहीले लाइसेन्स हात पार्न नसकेका उदाहरण जहाँ तही छन्। तर यति हुँदाहुँदै पनि यातायात व्यवस्था विभागले समय समयमा सेवाग्राहीलाई छिट्टै लाइसेन्स दिन्छौं भनेर घोषणा गर्न छाड्दैन। सरकार लाइसेन्स दिन्छु भन्छ, महिनौ भयो दिँदैन, कान्तिपुरले छापेको छ।
सरकारको कार्य विभाजन नियमावलीले शिक्षाको जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिए पनि अन्य विषयगत मन्त्रालय पनि शैक्षिक संस्थादेखि विश्वविद्यालयसम्म स्थापना गर्न खसिएका छन्। स्वास्थ्य रक्षा हुँदै पर्यटन र खेलकुद मन्त्रालयसम्मले विश्वविद्यालय स्थापनाको पहल थालेका छन् मन्त्रालय पक्ष विश्वविद्यालय नयाँ पत्रिका दैनिकले छापेको छ।
पत्र पत्रिकामा प्रकाशित तीनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।